मुक्ति को मार्ग,
मुक्ति को मार्ग यीशु हुन पापे की बासनालाई सत्य र जीवन हुने नै हुन स्वर्गमा जानलाई स्वर्गमा जान
स्वागत छ मित्रहरू तपाईँ सबैलाई प्रभु येशु ख्रिष्टको नाममा पनि अनि यस बाइबल अध्ययन कार्यक्रममा पनि। अनि मित्र, म तपाईँ सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरूले आफ्नो बहुमूल्य समय निकालेर यस बाइबल अध्ययन कार्यक्रममा आफ्नो समय दिइरहनु भएको छ। अनि म तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु तपाईँहरूका सुन्दर पत्रहरूको निम्ति, तपाईँहरूका सुझावहरूको निम्ति अनि तपाईँहरूको प्रार्थनाको निम्ति। हामी आशा गर्दछौँ कि यसरी नै तपाईँहरू हामीलाई पत्रचार गर्न भुल्नुहुने छैन, आफ्ना सुझावहरू दिन भुल्नुहुने छैन र धेरै गरेर हाम्रो निम्ति प्रार्थना गर्न भुल्नुहुने छैन। हामी पनि तपाईँहरूको लागि प्रार्थना गरिरहेका छौँ र गर्नेछौँ। यदि तपाईँहरूसँग कुनै प्रार्थनाका विषयहरू छन् भने हामीलाई प्रभुमा आफ्नै परिवार सम्झेर बाँड्न सक्नुहुन्छ। हामी तपाईँहरूको निम्ति निश्चय नै प्रार्थना गरिदिनेछौँ। मित्र, तपाईँहरूलाई थाहै छ कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन ओबदियाको पुस्तकबाट देखिरहेका छौँ। म आशा गर्दछु कि तपाईँहरूले यस पुस्तकबाट निकै कुरा, आत्मिक कुराहरू सिकिरहनु भएको छ। मित्र, अब हामी परमेश्वरको वचन अध्ययनतिर लागौँ। त्योभन्दा पहिले आउनुहोस्, हामी छोटो प्रार्थना गरौँ। दयालु अनि अति नै प्रेमिलो प्रभु, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ किनकि तपाईँ अति नै महान अनि अति नै भला प्रभु हुनुहुन्छ, जो हामी सबैलाई सधैँ आशिष दिनुहुन्छ। हामीले तपाईँका आशिषहरू हाम्रो जीवनमा, परिवारमा, पेसामा अनि हरेक क्षेत्रमा अनुभव गरिरहेका छौँ। हामीसँग तपाईँलाई दिने केही कुरा छैन सिवाय धन्यवाद। त्यसकारण हामी तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन्छौँ। धन्यवाद दिन्छौँ तपाईँको भलाइको निम्ति, धन्यवाद दिन्छौँ तपाईँको सुरक्षाको निम्ति, धन्यवाद दिन्छौँ तपाईँको शान्ति आनन्दको निम्ति जुन हामीलाई दिनुभएको छ, अनि तपाईँको तमाम आशिषको निम्ति हामी चाहन्छौँ। र यही प्रार्थना छ प्रभु, तपाईँको अनुग्रह हामी प्रत्येकमाथि सदैव बनिरहोस्, ताकि हामी तपाईँको अनुग्रह मुनि सधैँ रहन सकौँ, तपाईँको इच्छामा हामी रहन सकौँ र अझ धेरै तपाईँ प्रभुको निकटतामा हुन सकौँ अनि एक सत्य पक्का विश्वासी भइकन तपाईँमा र तपाईँको विश्वासमा बढ्न सकौँ। अनि यो हृदय हामी प्रत्येकलाई दिनुहोस् कि हामी तपाईँमा कति धेरै बढ्न आवश्यकता छ आत्मिक रूपमा, अनि त्यो केवल तपाईँको वचनद्वारा सम्भव छ। त्यसकारण हामी चाहन्छौँ हामी सबैलाई तपाईँको वचन अध्ययनमा लिन हुन अनि त्यसमा ध्यान दिन सहायता दिनुहोस्। हाम्रो जीवनबाट आलस्य र अन्य कुराहरूलाई निकाल्नुहोस् जुनले तपाईँको वचन अध्ययन गर्नबाट हामीलाई रोक्दछ, त्यसले हामीलाई अलग गर्दछ। धन्यवाद छ प्रभु, तपाईँले हाम्रो प्रार्थना सुन्नुभयो र उत्तर दिनुभयो। यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनहरूमा हामीले एदोमको विरुद्ध परमेश्वरको अभियोग विषय अन्तर्गत हामीले ओबदिया एक अध्याय एक र तीनसम्मबाट वचन अध्ययन गरिरहेका थियौँ। हामीले देख्यौँ कि परमेश्वरले एदोमलाई घृणा गर्नुहुन्थ्यो र त्यसलाई दण्ड दिने इरादा गर्नुभयो। अनि किन परमेश्वर तिनीहरूलाई दण्ड दिन इरादा गर्नुभयो भन्दा, तिनीहरू घमण्डले फुलिएका थिए, घमण्डले माथि उचालिएका थिए। तिनीहरूले सोचे कि तिनीहरू बिल्कुल सुरक्षित थिए। तिनीहरू आफ्नो सामर्थ्य, आफ्नो स्थान, आफ्नो चट्टानभित्रको सहरमा र मुलुकमा पूर्ण भरोसा गरेका थिए। तिनीहरूले सोचे कि तिनीहरू परमेश्वर बिना पनि जिउन सक्थे। हाँ मित्र, एदोमको विध्वंसको एक कारण तिनीहरूको घमण्ड थियो। आज हामी ओबदिया एक अध्याय चारदेखि नौ पदबाट वचन अध्ययन गर्नेछौँ। त्योभन्दा पहिले अघिल्लो दिनमा अध्ययन गरिएको वचन खण्ड हेर्नेछौँ। ओबदिया एक अध्याय एकदेखि तीन पदमा यस प्रकार लेखिएको छ, ओबदियाको दर्शन। परमप्रभु परमेश्वरले एदोमको बारे यसो भन्नुहुन्छ, हामीले परमप्रभु तर्फैबाट यो समाचार सुनेका छौँ र एउटा दूत पनि जाति जातिका बीचमा यसो भन्न पठाइएको छ, उठ हामी एदोमसित लडाईँ गर्नलाई जाउँ। हेर, मैले तँलाई जाति जातिहरूमा क्षुद्र तुल्याएको छु त ज्यादै तुच्छ भएको छस्। तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ। हे चट्टानका आडहरू र अग्ला अग्ला ठाउँमा बस्ने हो, मलाई तल जमिनमा खसाल्ने को छ भनी त आफ्नो मनमा भन्छस्। देख्नुभयो ती एदोमवासीहरूको घमण्ड। त्यही नै खास कारण थियो एदोमको पतन, एदोमको विध्वंस। परमेश्वर अहिले तिनीहरूलाई यस्तो मामलामा के गर्न गइरहनु भएको छ? ओबद्या एक चार पदमा यस प्रकार लेखिएको छ, तर चिलहरू जतिकै माथि त ओडिस भने पनि र ताराहरूका बीचमा तेरो गुण बनाइस भने पनि त्यहाँबाट म तँलाई खसाल्नेछु, परम प्रभु भन्नुहुन्छ। त चिलहरू जतिकै माथि ओडिस भने पनि, चिललाई शास्त्रमा ईश्वरत्वको प्रतीकको रूपमा प्रयोग गरिएको छ। एदोमीहरूले परमेश्वरलाई पच्युत गर्न, फ्याँक्न कोसिस गरिरहेका थिए, जस्तो कि सैतानले त्यो गर्न प्रयास गरेको थियो। र तिनीहरू ईश्वर बन्न गइरहेका थिए, देव बन्न गइरहेका थिए आफै। तिनीहरूले त्यो मामला र कामहरूका सम्हाल्न वा चलाउन कोसिस गरिरहेका थिए जुन खालि परमेश्वरले मात्र गर्नुहुने थियो। र ताराहरूका बीचमा तेरो गुण बनाइस भने पनि, अनि त्यो सैतानको पनि पाप थियो कि उसले आफ्नो सिंहासन ताराहरूभन्दा माथि उठाउन वा उच्च गर्न चाहेको थियो। परमेश्वर भन्नुहुन्छ, तैपनि त्यहाँबाट म तँलाई खसाल्नेछु। आज कति मानिसहरू आफ्ना जीवनहरूलाई चलाउन प्रयास गरिरहेका छन्, मानौ तिनी परमेश्वर थिए। तिनीहरू सोच्दछन् कि तिनीहरूलाई परमेश्वरको आवश्यक छैन, तिनीहरू उहाँ बेगर पनि जिउन सक्छन्, रहन सक्छन्। चाखलाग्दो कुरा यो छ कि जब परमेश्वरले हामीलाई बनाउनु भयो, उहाँले हामी कसैको जीवनमा स्टेरिङ व्हील लगाउनु भएन। किनभने उहाँले हाम्रा जीवनहरूका मार्गदर्शन गर्न र अगुवाई गर्न चाहनुहुन्छ। सर्वप्रथम हामी उद्धारको लागि उहाँ कहाँ आएको उहाँ चाहनुहुन्छ, र त्यसपछि उहाँ हाम्रा जीवनहरूको भार लिन चाहनुहुन्छ। जब तपाईँ र म हाम्रा जीवनहरूका आफैले चलाउँछौँ, हामी परमेश्वरको स्थानमा छौँ। हामी ड्राइभर वा चालक सिटमा हुन्छौँ। हामी नै त्यो व्यक्तिहरू हौँ जो हाम्रा साना जहाजहरूको क्याप्टेन वा हाम्रा साना हवाई जहाजहरूका चालक हौँ, र हामीलाई जस्तो मन लाग्छ, जहाँ मन लाग्छ त्यहाँ चलाइरहेका छौँ आफ्नै मन खुसी अनुसार। त्यो घमण्ड हो, त्यो घमण्ड हो। अनि कुनै मानिस जो त्यो स्थानमा पुग्दछ, यदि उनी निरन्तर त्यसमा लिप्त रहिरहन्छ भने उसले त्यो पाप गरिरहेको हुन्छ जुन घातक हो। किनभने त्यसले, मतलब यसको तात्पर्य हो, उनी पापमै गुम, निन्दित अवस्थामा अनन्तकालको निम्ति गुम हुनेछ, निन्दित हुनेछ। यो कुराको याद राखौँ। परमेश्वरले एदोमीहरूलाई भन्नुभयो, तर चिलहरू जतिकै माथि त उडिस भने पनि र ताराहरूका बीचमा तेरो गुड बनाइस भने पनि त्यहाँबाट म तँलाई खसाल्नेछु, परमप्रभु भन्नुहुन्छ। अर्को शब्दमा परमेश्वर भन्नुहुन्छ, त जति सक्दो आफैले ठुलो सम्झे वा शक्तिशाली महान सम्झे वा त महान शक्तिशाली सामर्थ्यवान किन नभएको होस्, म तँलाई झार्नेछु, म तँलाई पतन गर्नेछु। मेरो सामने तेरो सामर्थ्य तेरो महानता केही पनि होइन। ओबदियाले एदोमको पूर्ण विध्वंसको निरन्तर प्रस्तुत गर्दछन्। पाँच पदमा भन्छन्, कस्तो सर्वनाश तेरो भयो, यदि चोरहरू तँका आएको भए, यदि डाकुहरू राति तँलाई लुट्न आएका भए, के तिनीहरूले आफ्नो निम्ति यथेष्ट हुने मात्र लुटेर लैजाने थिएनन्? दाग टिप्नेहरू तँका आएको भए, के तिनीहरूले अलिअलि दागहरू फाटफुट छोड्दैन थिए? अनि पछमा भनिएको छ, एसाउको धन सम्पत्तिहरू कसरी खोसिएका छन्, त्यसका लुकाएका धनहरूको कसरी खोजी भएको छ। यो ओबदियाको पुस्तकमा कुञ्जी चाबी पद हो, एसाउको धन सम्पत्तिहरू कसरी खोसिएका छन्। गिन्सबर्ग हिब्रू धर्म विद्वानले यसको यसरी अनुवाद गरे, एसाउका कुराहरूलाई कसरी उदाङ्गो गरिए, वा हामी यसलाई यसरी पनि राख्न सक्छौँ, परमेश्वरले एसाउलाई सूक्ष्म दर्शक यन्त्र मुनि राख्नु भएको छ र परमेश्वर भन्नुहुन्छ, आएर हेर, परमेश्वरको वचनद्वारा हेर र यस मानिसलाई हेर, म उसलाई घृणा गर्दछु। किन मैले उसलाई घृणा गर्दछु? किनभने उसको जीवनको घमण्डको कारणले त्यसले मलाई आफ्नो पीठ फर्काइदिएको छ, त्यसले मलाई इन्कार गरेको छ र म बाहेक म बेगर रहन सक्ने आफ्नो योग्यता क्षमताको घोषणा गरेको छ। मित्र, त्यो नै जीवनको घमण्ड हो। त्यसका लुकाएका धनहरूको कसरी खोजी भएको छ? अमित्र, जब म पछाडि उत्पत्तिको पुस्तकमा एसाउको कथाको पढ्छु, म त्यसको त्यति राम्ररी बुझ्दिन। तर यद्यपि मैले यसको उत्पत्तिको पुस्तकमा चुकाए तापनि, छोडे तापनि, गुमाए तापनि, म निश्चय नै यहाँ यसको चुकाउँदिन वा गुमाउँदिन। अहिले म सूक्ष्म दर्शक यन्त्र लिन सक्छु र पछाडितिर गएर एसाउमा हेरेर देख्न सक्छु कि किन उसले आफ्नो जन्म अधिकारको एक बटुका सुरुवा वा सुपको लागि बेचे। यसको साधारण कारण यो थियो कि जन्म अधिकारको मतलब यो थियो कि उनी परिवारमा पुजारी हुने थिए र यसको मतलब परमेश्वरसँग सम्बन्ध थियो। स्पष्ट भावले बताउँदाखेरि एसाउले परमेश्वरसँग सम्बन्धको कायम गर्न वा सम्बन्ध राख्न भन्दा एक बटुका सुरुवा नै खान चाहन्थे, एक बटुका सुप नै पिउन चाहन्थे। जब तपाईँ त्यस स्थानमा पुग्नुहुन्छ मित्र, तपाईँ त्यो सुँगुरको स्तरमा डुब्नु भएको छ जुन आहालमा फर्किगएर त्यहाँ नै रहन मन पराउँछ। भनिएको छ, तेरा सबै मित्रहरूले तँलाई धोका दिए, तिनीहरूले तँलाई सिमाना बाहिरसम्म धपाइदिएका छन्। तेरो विरुद्धमा षड्यन्त्र रच्नलाई तिनीहरू तँसँग मेल राख्छन्। तैँले भरोसा राखेका मित्रहरूले तेरो विरुद्धमा पासो थापेका छन्। यस कुराको तँलाई केही ज्ञानै छैन। एदोम एक राष्ट्र थियो जुनलाई त्यस बेलाको सबै शत्रुहरूले छुँदैनथे। तिनीहरूले त्यस राष्ट्रलाई कति पनि दिगदार गर्न सताउन सक्दैनथे, किनभने त्यो सुरक्षित रूपमा चट्टानको ठुलो गुफा वा चिराभित्र पेट्राको सहरमा रहेको थियो र तिनीहरूका त्यस्तो सहरभित्र शत्रुहरू प्रवेश गर्न अति नै मुस्किलको कुरा थियो। तर नबुकदनेस्वरले आफ्ना जासुसहरूलाई त्यस सहरभित्र पठाउन वा प्रवेश गराउन योग्य भए र तिनीहरूद्वारा उसले त्यस सहरलाई कब्जा गर्न उनी योग्य भए। जसरी परमेश्वरले यरुसलेमलाई अर्थात् याकुबका पुत्रहरूका सहरलाई नष्ट गर्न नबुकदनेस्वरलाई प्रयोग गर्नुभयो, जो परमेश्वरबाट टाढा तर्की गएका थिए, उहाँले नबुकदनेश्वरलाई पनि एदोमलाई लिन कब्जा गर्न, जुन एसौका पुत्रहरूका राष्ट्र थियो, प्रयोग गर्नुभयो। भनिएको छ, तेरा सबै मित्रहरूले तँलाई धोका दिए, तिनीहरूले तँलाई सिमाना बाहिरसम्म धपाइदिएका छन्, तेरो विरुद्धमा षड्यन्त्र रचनालाई तिनीहरू तँसँग मेल राख्छन्, तैँले भरोसा राखेका मित्रहरूले तेरो विरुद्धमा पासो थापेका छन्, यस कुराको तँलाई केही ज्ञानै छैन। अनि आठ पदमा हामी पढ्छौँ, के त्यो दिन म एदोमबाट बुद्धिमान मानिसहरूलाई र एसौको डाँडाबाट समझदारलाई नाश पार्ने छैन र, परमप्रभु भन्नुहुन्छ। एदोम यस तथ्यको लागि मात्र प्रसिद्ध थिएन कि त्यस चट्टानी पर्वतको विशाल चिराभित्र गुफाभित्रको त्यो पेट्राको सहर सुन्दर सहरमा तिनीहरू अति नै धेरै सुरक्षित थिए, तर तिनीहरूले ज्ञान बुद्धि र शिक्षा र अन्धविश्वासको पनि विकास गरे थिए। पेट्रा एक अन्य जाति प्रतिमा पूजक केन्द्र थियो, जहाँ त्यहाँ धेरै मुख्य झूट धर्महरू थिए र त्यहाँ धेरै तिनीहरूका वेदीहरू थिए। पुरातत्वविदहरूले पेट्राको वरिपरि आसपासका पर्वतका अग्ला डाँडाहरू खोदाइ गरेका छन्, जहाँ यो पत्ता लगाइएको छ कि त्यहाँ मानव रगत मानव बलि चढाइँदथ्यो। अनि एदोम बुद्धि र ज्ञानको लागि पनि प्रसिद्ध थियो। अयुबको मित्र एलिपाज अयुब चार अध्याय एक पद अनुसार त्यमानी थिए, मानिसहरू अति नै टाढा टाढाबाट त्यसका बुद्धिमान कुराहरू सुन्न आउँदथे। यो हामी यर्मिया 49:7 देख्न सक्छौँ। परमेश्वरले भन्नुहुन्छ कि उहाँले एदोमका बुद्धिमान र एसौका डाँडाबाट समझदार ज्ञानीहरूलाई नाश गर्नुहुनेछ। अनि नौ पदमा हामी पढ्दछौँ, यस प्रकार लेखिएको छ, हे तमाम, तेरा वीर पुरुषहरू कातर हुनेछन्, यहाँसम्म कि एसौको डाँडाबाट एक मानिस काटमाड भएर मारिनेछ, एक एक मानिस काटमार भएर मारिनेछ। तेमानको स्थान एसौको नातिको नामबाट आफ्नो यो नामको लिँदछ र यो एदोमको दक्षिणी भागमा स्थान निर्धारित गरिएको छ। मतलब यो तेमान एदोमको दक्षिणी भागमा पर्दछ। तेमानहरू तिनीहरूका साहसका लागि प्रसिद्ध थिए, बहादुरका लागि प्रसिद्ध थिए, ख्याति प्राप्त थिए। हाँ मित्र, हामी देख्दछौँ कि यहाँ हे तेमाम, तेरा वीर पुरुषहरू काथर हुनेछन्, यहाँसम्म कि एसाउको डाँडाबाट एक एक मानिस काटमार भएर मारिनेछ। हाँ मित्र, आज हामीले देख्यौँ कि एसाउको विरुद्ध दोष वा आरोप र त्यसको खास मुख्य समस्या चाहिँ त्यसको घमण्ड थियो। त्यसले आफ्नो सामर्थ, साहस, बल र आफ्नो सुरक्षित स्थान, आफ्नो बुद्धि, आफ्नो ज्ञानमा, आफ्नो शक्तिमा घमण्ड गरेको थियो र परमेश्वर त्यसको घमण्डको, त्यसको सेखीको दण्ड दिनुहुनेछ। हाँ मित्र, घमण्ड के हो? एकपल्ट म तपाईँलाई भन्दछु, हृदयको घमण्ड जीवनको त्यो मनोवृत्ति हो जुनले परमेश्वर रहित जिउने, परमेश्वर बेगर जिउने त्यसको क्षमता वा योग्यताको घोषणा गर्दछ, अर्थात् आफैलाई महान सम्झन्छ। मित्र, आज त्यहाँ धेरै मानिसहरू छन् जसका जीवनहरू घमण्डले भरिएका छन्। तिनीहरू आफ्नो जीवन, आफ्नो परिवार, आफ्नो जात, आफ्नो शिक्षा, आफ्नो धन, आफ्नो पैसा, आफ्नो ओहदा, आफ्नो कला, आफ्नो सिप, आफ्नो सुन्दरतामा त के, आफ्नो मण्डलीको बारेमा, आफ्नो सम्प्रदायको बारेमा पनि घमण्ड गर्दछन्। मित्र, यदि यो कुरा तपाईँको जीवनमा छ भने याद राख्नुहोस्, परमेश्वरले कुनै प्रकारको घमण्डको निन्दा गर्नुहुन्छ, यसको घृणा गर्नुहुन्छ। हामी हितोपदेश 6:16-19 पदमा देख्छौँ, त्यहाँ परमेश्वरले घृणा गर्ने 7 कुराहरू छन्, जुनमध्ये पहिलो पङ्क्तिमा पहिलो स्थानमा घमण्ड छ, अनि यो एक सबभन्दा ठुलो पाप हो। यो नै पापले एदोम राष्ट्रलाई नष्ट गर्यो, विध्वंस गर्यो, बर्बाद गर्यो। यो नै पापले नबुकदनेश्वर राजालाई केही समयको लागि जङ्गलमा पशु जस्तै बनायो, अनि यो नै शैतानको पाप थियो जुनले त्यसलाई प्रमुख स्वर्गीय दूतदेखि पतित गरेर शैतान बनायो। अनि यस्ता थुप्रै उदाहरण हामी शास्त्रमा पाउँछौँ कि घमण्डले कसरी पतन गराउँछ, कसरी विध्वंस गराउँछ। अनि यो आजको हाम्रा दिनहरूमा पनि, मण्डलीमा पनि धेरै व्यक्तिहरूको जीवनमा देख्छौँ, जो एकपल्ट घमण्डले फुलिएका हुन्थे, घमण्डले भरिएका हुन्थे, तिनीहरूको अवस्था अति नै धेरै नाजुक भएको। त्यसकारण मित्र, हामी कुनै कुरामा घमण्ड नगरौँ, किनकि परमेश्वर घमण्डीलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई माथि उच्च उठाउनुहुन्छ, नम्रहरूका पक्षमा उहाँ सधैँ हुनुहुन्छ। त्यसकारण हामी सधैँ नम्र हुने कोसिस गरौँ। प्रभु आफ्नो वचनद्वारा तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्। मित्र, आशा गर्दछु कि तपाईहरूले यस बाइबल अध्ययन कार्यक्रमबाट आत्मिक आशिषहरू पाइरहनु भएको छ। यदि तपाईहरूसँग कुनै यस कार्यक्रम सम्बन्धी सुझावहरू छन् भने या कुनै प्रार्थनाका विषयहरू छन् भने हामीलाई पत्रद्वारा अवगत गराउनुहोला। पत्रचारको निम्ति हाम्रो ठेगाना यस प्रकारको छ: मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बक्स नम्बर 16925, कोलकाता 700034, इन्डिया। फेरि एकपल्ट हाम्रो ठेगाना सुन्नुहोला: मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बाकस सङ्ख्या 16925, कोलकाता 700034, भारत। लौ त मित्र, आजलाई यही नै बिदा चाहन्छौँ। अर्को दिनमा हामी यही मिटर ब्यान्डमा यही समयमा भेट हुनेछौँ। तबसम्मलाई नमस्कार।